यो रेडियो नेपाल हो। अपराह्न 4 बजेको समाचारमा स्वागत छ, म उमा शर्मा। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले अहिले केही बेरमा पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ। सो पत्रकार सम्मेलनको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको विकास लक्ष्य अनुरूप सन् 2022 नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्ग उत्थान गर्ने सफलतातर्फ उन्मुख भएको बताउनु भएको छ। यसबीचसम्म 2021 उपलक्ष्यमा भिडियो सन्देश मार्फत शुभकामना व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाइएको र पूर्वाधारका क्षेत्रमा यातायात, पुल, रंगशाला र अन्य पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा नेपाल विगतको तुलनामा निकै अघि बढ़न सफल भएको बताउनुभयो। निर्वाचन आयोगले आगामी माघ 15 21 गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अध्यावधिक गर्ने भएको छ। आगामी वैशाख 17 र 27 दुई चरणमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि यही पुस 5 गतेसम्म 18 वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अध्यावधिक गरिने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। यसै गरी निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा लैंगिक तथा समावेशी नीति 2077 स्वीकृत गरेको छ। निर्वाचनका सबै चरण र प्रक्रियालाई लैंगिक तथा समावेशी बनाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्य निर्वाचनको माध्यमबाट लोकतन्त्रको संस्थागत विकास गर्ने ध्येयले आयोगले सो नीति स्वीकृत गरेको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अहिले पनि पार्टी एकता जगाउन सकिने बताउनु भएको छ। दाङको घोरहेबाट प्रकाशन हुँदै आएको गणतन्त्र दैनिकको 14 वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पोखरेलले पार्टीभित्र देखिएका वर्तमान क्रियाकलाप कार्यकर्ताका लागि ठिक नरहेको भन्नुहुँदै पार्टी नेतृत्वलाई विवेक नगुमाई पार्टी एकताको मर्मलाई टुंगोमा पुर्याउन आग्रह गर्नुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मकुमारी अर्यालले पुँजीको विकास गर्न सबै व्यक्ति श्रममा जोड़िनुपर्ने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले कृषकले उत्पादन गरेका वस्तुले बजार नपाउने समस्याको अन्त्य गर्न आफूहरू लागि परेको बताउनुहुँदै सरकारले केन्द्र, प्रदेश र स्थानीय 3 तहको बजारको परिकल्पना गरेको र छिट्टै लागू गर्ने पनि बताउनुभयो। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले अब अनलाइनबाट नै पुनः श्रम स्वीकृति लिन पाउने भएका छन्। श्रम स्वीकृति लिन र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारमा कार्यरत नेपाली नागरिकले आजदेखि अनलाइन मार्फत नै पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ। रूपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा बुटवल उपमहानगरपालिका 8 का 42 वर्षीय महिलाको आज मृत्यु भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि केही अन्तर्राष्ट्रिय समाचार। विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको कुल संख्या 8,40,00,000 पुग्न लागेको छ। कोरोना संक्रमणका कारण हालसम्म 18,27,700 बढ़ीको मृत्यु भइसकेको छ भने 5,94,00,000 बढ़ी संक्रमण मुक्त भएका छन् र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अमेरिका सहितका पश्चिम राष्ट्रहरूमा प्रयोगमा आइसकेको कोरोना भाइरस विरूद्धको फाइजर बायो एनटेक खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ। डब्ल्यूएचओले विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस विरूद्ध प्रयोगमा आएको खोप अन्य विकासशील राष्ट्रहरूमा पनि सहजै प्रयोगमा आउन सकोस् भन्ने उद्देश्यले आकस्मिक प्रयोगको लागि अनुमति दिएको बुझिएको छ। यो सँगै रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।